حسین کیا ہے؟ خیال خیمہ، خلوص خامہ، خیرت خزانہ، حسین کیا ہے؟ زبان وحدت پہ ان نما کا حسین ترانہ، حسین کیا ہے؟ ضمیر زمزم، خمیر کوثر، کرم نشانہ، حسین کیا ہے؟ تمام نبیوں کے دین محکم کا آبودانہ، حسین کیا ہے؟ محیط عالم، مشیر مرسل، مہ زمانہ، حسین کیا ہے؟ تھکے ہوئے دین کے درد کا آخری ٹھکانہ، حسین کیا ہے؟ خلوص پرور مشیتوں کا حسین گھرانہ، حسین کیا ہے؟ تمام غیرت کی ایک آواز غازیانہ، حسین کیا ہے؟ یزیدیت کے بدن پہ عبرت کا تازیانہ، حسین وہ ہے کہ موت جس کو ادب سے جھک کر سلام کر لے، حسین وہ ہے جو نوک نیزہ پہ خود خدا سے کلام کر لے۔ بسم اللہ الرحمن الرحیم۔ معزز ناظرین کرام، السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔ پروگرام فکر مطہر کے ساتھ آج ایک بار پھر حاضر خدمت ہیں۔ ہمارے ساتھ اسٹوڈیو میں موجود ہیں ہمارے محترم مہمان حجت الاسلام والمسلمین سبتین علوی صاحب، اور ان کے ساتھ ساتھ ہمارے ساتھ حاضرین کی ایک تعداد اسٹوڈیو میں موجود ہے جو ہمارے آج کے موضوع پر مبنی گفتگو کو سنے گی۔ ہمارا آج کا موضوع ہے امام حسین علیہ السلام اور کربلا، اور اس سلسلے کی یہ آج آخری نشست ہے جو ہم مولانا سبتین علوی صاحب کے ساتھ انشاءاللہ اس پہ گفتگو کریں گے۔ مولانا، پچھلی گفتگو میں جو ہم نے بات کی امر بالمعروف اور نہی از منکر کی، کہ امام علیہ السلام کے قیام کا ایک اہم ترین عنصر جو تھا وہ یہ امر بالمعروف تھا، لیکن ہماری اس سلسلے میں گفتگو بہت زیادہ تفصیل سے نہیں ہو سکی تھی۔ میں یہ چاہوں گا کہ آج ہم اپنی گفتگو اس ایک اصل سے یا اس ایک موضوع سے شروع کریں کہ قیام حسینی میں امر بالمعروف اور نہی از منکر کا کیا مقام تھا اور کیا کردار رہا ہے۔
بسم اللہ الرحمن الرحیم، وبہ نستعین، وہو خیر ناصر المعین، رب یسر ولا تعسر فتمم بالخیر۔ آپ تمام دوستوں کا اور آپ کی ٹیم کا اور حضار گرامی کا شکر گزار ہوں کہ انہوں نے موقع فراہم کیا کہ آج ہم لوگ دوبارہ امام حسین علیہ الصلاۃ والسلام کے حوالے سے گفتگو کریں۔ جس طرح سے آپ نے کل اشارہ کیا کہ ہم لوگوں نے گزشتہ پروگرام کے اندر امام حسین علیہ الصلاۃ والسلام کے قیام کے جو عوامل تھے ان کے متعلق گفتگو کی، تو وقت کے دامن میں گنجائش نہ ہونے کی وجہ سے ہمارا یہ موضوع تشنہ رہ گیا تھا۔ ہم ایک تھوڑا سا اجمالی جائزہ لیں گے پچھلے پروگرام کے حوالے سے اور پھر آگے بڑھیں گے۔ ہم نے کہا تھا کہ امام حسین علیہ الصلاۃ والسلام کے قیام میں جو ہیں وہ چند عوامل جو ہیں وہ اس کی بنیاد پہ وہ قیام جو ہے وہ وجود میں آیا، کہ جس میں ایک عامل جو تھا وہ امام حسین علیہ الصلاۃ والسلام سے جو بیعت یزید نے اور اس سے پہلے معاویہ نے چاہی تھی، وہ ایک بہت ہی اہم عامل تھا۔ اس کے بعد دوسرا عامل جو ہے وہ کوفیوں کی بیعت تھی، کوفیوں کا امام کو جو ہے وہ دعوت دینا اور خط لکھنا تھا، اور تیسرا عامل جو ہے وہ امر بمعروف اور نہی عن منکر تھا۔ اگر ہم دیکھیں کہ مختلف لوگوں نے ان تمام عوامل میں سے کسی ایک عامل کو جو ہے وہ صرف اور صرف مد نظر رکھا ہے اور اس کے مطابق جو ہے وہ قیام عاشورہ کو اور امام حسین علیہ الصلاۃ والسلام کے اس قیام کو اور اس تحریک کو جو ہے وہ تفسیر کرنے کی کوشش کی ہے، لیکن اگر ہم اس کا تھوڑا سا جائزہ لیں تو ہمیں یہ نظر آتا ہے کہ اگر ہم لوگ اسی ایک عامل کو سامنے رکھتے ہیں، مثلا بیعت کے عامل کو، تو ہم نے کہا تھا کہ امام حسین علیہ الصلاۃ والسلام نے جو قیام کیا اس میں مختلف پہلو ہو سکتے ہیں، ایک دفعہ عکس العمل ہے اور ایک دفعہ آغاز ہے ایک حرکت کا۔ عکس العمل یا مثبت ہو سکتا ہے یا منفی ہو سکتا ہے۔ اب جو منفی تھا اس میں یہ تھا کہ بیعت کا انکار کیا جائے۔ اب اگر صرف یہی ایک عامل ہوتا تو جو مفسرین ہیں جنہوں نے تفسیر کی ہے ان کی تفسیر شاید صحیح ہوتی۔ مثلا عبداللہ ابن عباس نے کہا کہ آپ کہیں یمن میں چلے جائیے، کہیں پہاڑوں میں چلے جائیے، کہیں اور چلے جائیے تاکہ آپ اس کے شر سے محفوظ رہ سکیں۔ ये उस सूरत में बात सही हो सकती थी कि सिर्फ एक ही पहलू होता इमाम हुसैन अलैहिस्सलाम
शर से बचना,
शर से
यजीद के।
बचना,
जी
बैत ना करते और किसी और जगह पे चले जाते, तो वो उनसे कोई काम उनको नहीं था। लेकिन दूसरी जानब हम देखते हैं कि सिर्फ ये एक पहलू नहीं है, दूसरा पहलू क्या है कि इमाम हुसैन अलैहिस्सलाम को दावत दी जा रही है कहां से, कूफे से। और जिस तरह से हमने कहा कि कूफा एक आम शहर नहीं है बल्कि हुकूमत इस्लामी का कवि तरीन और अहम तरीन शहर है, जहां पे सिपाही रहते हैं और सिपाह रहती है यानी दिफा करने वाले रहते हैं हुकूमत इस्लामी का। तो अगर यहां पे सिर्फ एक यही पहलू होता, इसी को अगर हम लोग मद्देनजर रखते हैं, तो उस सूरत में भी क्या था कि इमाम हुसैन अलैहिस्सलाम को कहा जाता है कि आप वहां पे तशरीफ ना ले जाइए, वो लोग जो हैं आपके बाबा के साथ, आपके भाई के साथ, उन्होंने क्या किया। अगर ये सूरत होती इस तरह से, तो इमाम हुसैन अलैहिस्सलाम अगर वहां से फरार कर जाते हैं और उनकी उस बात पे लब्बैक नहीं कहते, उनके खतूत को लब्बैक नहीं कहते, उनके साथ तआवुन नहीं करते, तो शायद आने वाली तारीख और मुअर्रिखीन जो है जब वो उसको तहलील करते इस वाकया को, तो ये कहते हुए नजर आते कि हुसैन इब्ने अली जो है वो डर गए थे, इसलिए वो कूफा नहीं गए।
जी
लेकिन ये एक आमिल भी नहीं था। इसके अलावा जो एक आमिल है, मसलन जब उसी आमिल को अगर हम लोग देखते हैं कि जब जाते हैं तो वहां पे जो कूफी हैं वो पीछे हट जाते हैं, तो वहां पे हुसैन इब्ने अली कहते हैं कि अगर आप लोग पीछे हट गए हैं और मुझे आप मेरी आप मदद नहीं करते मेरे क्याम की, तो मैं वापस चला जाता हूँ, वापस चला जाता हूँ। इसका ये मतलब नहीं है कि मैं सब कुछ छोड़ के बैत कर लूंगा और दीगर किसी आमिल की तरफ भी तवज्जो
नहीं
नहीं
दूंगा।
करूंगा। बस ये भी आमिल जो है, अगर इसी एक की बुनियाद पे हम तफसीर करना चाहें तो ये तफसीर भी सही नहीं होगी। दीगर जो आमिल है वो क्या था, वो दर हकीकत आगाज था इमाम हुसैन अलैहिस्सलाम का, कि अगर बैत न भी होती, अगर बैत का मसला न भी होता, तो हुसैन इब्ने अली ने अपने क्याम के आगाज में ये बता दिया था कि मेरी ये हरकत जो है दर हकीकत वो अम्र बेमारूफ के लिए और नहयस मुनकर के लिए, कि जो सबसे अहम है। अब इन तमाम अवामिल को अगर हम लोग सामने रखते हैं तो उसकी बुनियाद पे हम इसको तफसीर कर सकते हैं। किसी एक आमिल को सामने रखते हुए हम इस पूरे वाक़े की तफसीर नहीं कर सकते, कि जिस तरह से मुख्तलिफ लोग जो हैं आज भी मुख्तलिफ किस्म के लोग, मुख्तलिफ अफकार के लोग जो हैं वो इसको एक एंगल से देखते हैं। अब आते हैं हम इस मरहले पे कि इस आमिल को जरा जो है कि जो जिसके मुतालिक शहीद मुताहरी के मुतालिक चूंकि हम लोग गुफ्तगू करें, तो उन्होंने अपनी किताब हमासा हुसैनी के अंदर इस मसले को बहुत ज्यादा अहमियत दी है और इसको तकरीबन 150 सफ़े जो हैं वो मुख्तस हैं इसी एक बहस के लिए। तो इसका मतलब यह है कि बहुत ज्यादा अहमियत का हामिल है और शहीद मुताहरी ने इसको अपनी तमाम गुफ्तगू का जो है वो महवर बनाया और इस क्याम की असल रूह जो है वो दर हकीकत इस आमिल को समझते हैं। अब आइए देखते हैं कि शहीद मुताहरी ने जो है इसको किस तरह से कितनी मबाहिस में जो है वो तकसीम किया है। शहीद मुताहरी ने उमदतन इसको तीन महवरों में जो है वो गुफ्तगू की है। एक महवर जो है वो शरायत हैं कि दर हकीकत अम्र बेमारूफ और नहीं अनिल मुनकर की जो है वो शरायत क्या है। दूसरा मरहला जो है वो क्या है कि आप जब इन शरायत को पा लेते हैं तो उसके बाद उसके मराहिल क्या हैं, किस तरह से उसको जो वो इजरा किया जा सकता है। और तीसरा मरहला ये है कि इस जो आमिल है इसकी क्या अर्जिश और मकाम क्या है हमारे उलमा के नज़दीक, और हुसैन इब्ने अली ने इसको किस तरह से जो है वो उजागर किया है और जिंदा किया है। अब हम आते हैं इसके पहले आमिल की तरफ कि वो क्या हैं, शरायत हैं दर हकीकत। शरायत से पहले जो शहीद मुताहरी जिस नुक्ते की तरफ इशारा करते हैं वो ये है कि सबसे पहली चीज जो है वो ये है कि इंसान पहले खुद साले हो और उसके बाद जो है वो मुसले बने। मुसले इंसान उस वक्त बनता है जब उसके अंदर अपने अंदर सलाहियत हो, वो नेक आमाल का हामिल हो। उसके बाद जो है वो दूसरा मरहला आता है कि आप अपने से बाहर निकल को दूसरों को भी जो वो दावत दीजिए अच्छे काम की तरफ और बुराई से रोकिए। यानी एक मुसले इज्तिमाई वो शख्सियत होती है जिसके अंदर वो चीज़ें जो हैं वो पहले से पाई जाती हों। अब हम आते हैं शरायत की तरफ कि खुद शहीद ने जो है इसके मुतालिक जब गुफ्तगू की तो आया करीमा को जो है वो उन्होंने इंतखाब किया और इस आय करीमा को जो है वो तिलावत करते हुए कहते हैं कि अत्ताएबून अल आबिदून अल हामिदून अस्साहून अर राकिऊन अस्साजिदून, और उसके बाद जो दूसरा आयत का मरहला है अल आमिरून बिल मारूफ वन्नाहून अनिल मुनकर, कि हम जब इस आय करीमा को देखते हैं तो इसमें जो चीज सबसे पहले नजर आती है वो क्या है, तौबा है। तौबा का मफहूम है कि इंसान अगर बेराहा, अगर गलत रास्ते
गलत
पे
रास्ते
जा
पे तो
रहा
तौबा
है,
करे
तो
वो,
उस रास्ते से पलटे, यानी
गायब हो
किस तरफ
जाए
पलटे, खुदा के रास्ते पे
खुदा की
पलटे,
तरफ।
खुदा की तरफ पलटे, अपनी इसलाह करे। और इसलाह के बाद जो है अगला मरहला है, वो क्या मराहल हैं, वो है अल आबिदून, खुदा की इबादत करे,
फिर इबादत करे
अब्द
खुदा
महज
की।
हो जाए, अब्द यानी क्या, यानी खुदा का गुलाम हो जाए। खुदा का गुलाम किस तरह से है, यानी सिर्फ और सिर्फ कायनात के अंदर सिवाय हम्द के किसी और ऐसी जात को न देखे माँ सिवाय खुदावंद मुताल के, यानी सिर्फ और सिर्फ हम्द जो है वो खुदा की है, और कोई जात जो है इस हम्द के लायक नहीं है। उसके बाद अस्साहून है, कि यहाँ पे उन्होंने मुफस्सल तफसीर किया, लेकिन चूंकि वक्त में गुंजाइश नहीं, हम लोग इसमें दाखिल नहीं होंगे। अगला मरहला है अर्राकेऊन अस्साजदून, यानी क्या कि इंसान की सारी जिंदगी जो है वो दर हकीकत खुदा की बारगाह में रुकू और सुजूद की हालत में हो। कि यहाँ पे उराफा जो हैं बहुत दकीक और जरीफ नुकात जो हैं उनको इस्तेखराज करते हैं, कि उनमें से एक नुक्ते की तरफ इशारा करता चला जाऊं, कि इंसान जब सजदे की हालत में होता है, तो यानी बारगाह इलाही में जो सबसे बेहतरीन हालत है तजर्रो और जारी की, वो दर हकीकत सजदा है।
कमाल
यानी
बंदगी,
हाँ, ये दर हकीकत
कमाल
सिंबल
इताअत।
है किस चीज का, कमाल बंदगी का, कि इंसान जो है वो बंदे इलाही हो, यानी उसकी तमाम की तमाम जिंदगी जो है वो दर हकीकत क्या हो, खुदा की बारगाह
खुदा की
हो।
बारगाह में हो। यहाँ पे इस सिलसिले को थोड़ा रोकते हैं, नाज़रीन प्रोग्राम के दूसरे हिस्से की तरफ चलते हैं। वो प्रोग्राम जो हमारे दोस्तों ने आपके लिए तैयार किया है उसको देखते हैं, और उसके बाद दोबारा अपनी गुफ्तगू के सिलसिले को जारी रखेंगे।
उस्ताद शहीद मुर्तजा मुतहरी इक्तसाद की अहमियत के बारे में फरमाते हैं, इस्लामी नुक्ते नज़र से एक सही व सालिम माशी निज़ाम के बगैर उसके मकासिद नामुकम्मल हैं। दीन इस्लाम चाहता है कि गैर मुस्लिम मुसलमानों पर कभी तसल्लुत हासिल न कर सकें। ये मकसद उस सूरत में हासिल किया जा सकता है जब मुसलमान इक्तसादी मैदान में गैरों का सहारा लेकर न चलें। गैर मुस्लिम की तरफ दस्ते नियाज दराज करना और उन पर मुनहसिर रहना कभी कामयाबी का बायस नहीं बन सकता। दूसरों पर मौकूफ होना गुलामी और जिल्लत की खाइयों में ढकेल देता है। अगरचे जाहिरी गुलामी और बंदगी का नाम ना लिया जाए, लेकिन हकीकतन गैरों पर मुनहसिर रहना असीरी और गुलामी से बदतर है।
जी नाज़रीन, प्रोग्राम के इस हिस्से का आपने मुशाहिदा किया। अब दोबारा अपनी गुफ्तगू की तरफ चलते हैं, जहाँ पे हमने गुफ्तगू अपनी रोकी थी कि वो मुसलह की पहचान बता रहे हैं, शहीद मुतहरी पहचान करवा रहे हैं एक आयत के ज़रिए, जहाँ कहते हैं कि सबसे पहले बंदा तायब वो तौबा करे, और उसके बाद फिर जो है वो खुदा की इबादत करे, रुकू और सुजूद, कमाल बंदगी, कमाल अतात। हमारी गुफ्तगू यहाँ तक पहुँची थी।
जी, अब इसी मरहले को हम लोग सलाहियत के मुतालिक गुफ्तगू कर रहे थे, कि एक मुसलह है इज्तिमाई को जो वो पहले मरहले में सलाहियत होनी चाहिए। यहाँ पे अली अलैहिस्सलाम का एक कौल जो है वो ये है कि जब इंसान अपने आप को किसी का इमाम और रहबर करार देता है, तो उसको चाहिए कि वो दूसरों की तालीम से पहले अपनी तालीम जो है उस पर तवज्जो दे, अपनी तरबियत पे तवज्जो दे। क्यों? क्योंकि खुद इंसान के अंदर एक ऐसी जात मौजूद है, उसका अपना नफ्स है, नफ्स अम्मारा है, कि जिसको तब्दील करने की, जिसकी तरबियत करने की सबसे पहले ज़रूरत है। कि अगर हम लोग उसकी तरबियत नहीं कर पाएंगे, तो हम किस तरह से जो है वो इज्तिमा के अंदर असर गुजार हो सकते हैं और उनमें तब्दीली ला सकते हैं। बस अगर हम इस मरहले को तय कर लेते हैं, तो इस आयत करीमा को जो मुकायसा करते हैं और तकाबुल करते हैं, तकाबुली जायजा लेते हुए शहीद मुतहरी यहाँ पे कहते हैं कि पहला मरहला जब तमाम होता है, तो ये सिफात रखने वाले लोग जो होते हैं वो अलआमिरून बिल मारूफ व नाहून अनिल मुनकर होते हैं। यानी ये वो लोग होते हैं कि जो दर हकीकत
नेकी की
इज्तिमा के
तरफ
अंदर
दावत
जो है
देते
वो
हैं और
दावत दे
बुराइयों से
सकते
रोकते
हैं।
हैं।
अब आप देखिए कि खुद इमाम हुसैन अलैहिस्सलाम ने उनकी तमाम शख्सियत को देखिए, कि उनका पूरा वजूद जो है वो दर हकीकत क्या है, खुदा की बंदगी में है। हम लोगों ने उनकी सिफात के मुतालिक गुफ्तगू की, यहाँ पे हमें खूबसूरती से नजर आता है कि वो शख्सियत जिसके मुतालिक पैगंबर ने उनकी शख्सियत साजी की थी, फिर हमने मुख्तलिफ अदवार के अंदर उनकी खसूसियात के मुतालिक गुफ्तगू की, यहाँ पे हमें नजर आता है कि हुसैन इब्ने अली ने जब क्याम किया है, तो पहले मरहले में सलाहियत कस्ब की है, और उसके बाद इज्तिमाई जो
बिल्कुल,
मसले हैं उसकी सूरत में जाहिर हो रहे हैं। अब
और
जो
ये एक
दूसरी,
अकली बात भी है कि जब आप माशरे में जाएं और किसी से कोई अच्छी बात करना चाहें, तो सामने वाला फौरन पलट के आपकी अपनी बुराई की तरफ निशानदेही करता है। कि या आप मुझे ये नसीहत कर रहे हैं, आप खुद अपने गिरेबान में झांक के देखें।
जी
ये हमारे यहाँ बहुत ही राइज, बल्कि ये फैशन हो गया अब तो, कि एक और जाना भी लोगों का इस तरह,
बिल्कुल इसी तरह से
कि खुद अपनी तरबियत नहीं है लेकिन जाते हैं और जाके दूसरे को टोकते हैं। यानी हम तो तरबियत क्या करेंगे दूसरे की, हम टोकते हैं दूसरे को जाके कि मसलन आप ये गलत कर रहे हैं, ये काम आप गलत कर रहे हैं, ये चीज़ आपने सही अंजाम नहीं दी। तो सामने वाला भी फिर उसके जो रिएक्शन होता है वो यही होता है कि आप पहले अपने गिरेबान में झांक के देखें कि आपके अंदर फला 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 बुराइयाँ हैं। और यहाँ पे मुसले का जो इमाम ने किरदार पेश किया है, शहीद मुतहरी जिस बारे में कहते हैं कि वो हर जहद से पाक होना चाहिए उसको,
जी बिल्कुल,
कोई एक जहद भी उसकी खाली नहीं हो।
अब इसी की तरफ जो है वो इशारा करते हैं। दूसरी जो अहम तरीन शर्त है वो ये है कि इंसान के अंदर पहले, इससे पहले आगाही और बसीरत होनी चाहिए कि हम लोग, जिसकी तरफ आप अभी इशारा कर रहे थे, कि हम लोग जब तक नहीं पहचानेंगे कि मुनकर क्या है और मारूफ क्या है, यानी अच्छाई को जब तक हम नहीं पहचान लेंगे, बुराई को हम लोग नहीं पहचान लेंगे, उस वक्त तक हम लोग इसकी दावत नहीं दे सकते। अच्छाई की तरफ दावत देनी है, अच्छा भाई हम किस तरफ जाएं, अच्छाई है क्या, पहले आपको ये तो पता होना चाहिए। बुराई है क्या, क्या आप उससे रोकें। कभी ये होता है बस औकात, बल्कि अक्सर औकात जो है जब लोग उसको सही करना चाह रहे होते हैं तो मुनकर को मारूफ की जगह और मारूफ को मुनकर की जगह दे देते। बाज़ औक़ात ये समझ रहे होते हैं कि ये अच्छाई है, दर हकीकत वो बुराई होती है, और बुराई समझ रहे होते हैं वो अच्छाई होती है। अब यहाँ पे एक सवाल ये है कि अगर हम लोग नहीं जानते, अगर हम लोग अच्छाई और बुराई को नहीं जानते तो क्या हमें छोड़ देना चाहिए, हम पे वजीफा नहीं बनता, हम पे ये चीज आती नहीं है, हमारी जिम्मेदारी नहीं है कि हम लोग क्या करें, आए और अमर बे मारूफ और नहीं उस मुनकर करें। नहीं, ऐसा नहीं है। रिवायात में है कि जो उलामा हैं उनके मुताल्लिक कहा जाएगा कि जब रोजे महशर होगा तो उनसे पूछा जाएगा कि आपने अमल क्यों नहीं किया, आपको पता था, तो उसके मुताल्लिक उनको जो वो जो अजर व सवाब या जजा होगी उसकी वो दी जाएगी। लेकिन जब आम बंदों से पूछा जाएगा और उनसे कहा जाएगा कि आपने ये अंजाम क्यों नहीं दिया, तो वो कहेंगे कि मुझे नहीं पता था। तो कहेंगे तुझे क्यों नहीं पता था, सवाल ये है कि तुझे क्यों नहीं पता था, खुदा ने तुझे अकल दी थी, जाते तुम सीखते और सीखने के बाद जो है वो आते और उससे मुतालिक जो है अमर बे मारूफ और नाहि से मुनकर करे। यहाँ पे मैं एक नुक्ता जो है वो उसकी तरफ इशारा करता चलूँ कि यहाँ पे हमें ज़रूरत है कि हमारे खुसूसन इस्लामी ममालिक के अंदर शिया से हट के अहले तसन्नुन में भी इसी तरह से कि हमें पढ़े लिखे नौजवानों की ज़रूरत है कि जो आए और इल्मी हवाले से काम करें और इस्लाम की जो मुश्किलात हैं मदारिस के अंदर आएँ, जिस तरह से हमारे यूनिवर्सिटीज़ के अंदर अच्छे दोस्त जाते हैं, इसी तरह से अच्छे लोगों को आना चाहिए ताकि वो दीन को हकीकी मानों में सीख सकें। जो हाजहाए इल्मिया है उनको जो है बेहतर बनाया जाए और उसके मुतालिक जो वो गुफ्तगू की जाए। अब यहाँ पे एक और जो इशारा है वो ये है कि क्यों जो है वो रोका गया है कि आप ना करें नहीं अज़ मुनकर और अमर बे मारूफ ना करें। क्यों? क्योंकि इस तरह से है कि उमूमन आप लोगों ने एक मिसाल सुनी होगी कि जब वो एक जो नादान दोस्त होता है, दर हकीकत वो दोस्ती करना चाह रहा होता है लेकिन अपनी नादानी की वजह से जो है वो आपके साथ दुश्मनी कर रहा होता है। इसलिए कहते हैं कि समझदार और अकलमंद जो दुश्मन है वो नादान दोस्त से बेहतर है। तो अली अहसाम ने भी इसकी तरफ इशारा किया है कि क्यों उसको रोका गया है, लअन्नहु मा युफसिदुहु अक्सरु मा युसलिहु, इसलिए कि जो वो फसाद बर्पा करता
अपनी
है
नादानी में, जो फसाद बर्पा करेगा
उसकी
वो
इस्लाह से जो है वो
इस्लाह से उसकी।
अब हम अगले आमिल की तरफ, दूसरी जो चीज जिसकी तरफ हमें इशारा करना मकसूद है वो ये है कि इसके मराहिल जो है वो क्या है अमर बे मारूफ और नहीं मुनकर के। तो यहाँ पे शहीद ने तीन मराहल को जो वो जिक्र किया है। पहला जो है वो मरहला दिल और जमीर का है कि जब आप किसी एक चीज, बुरी चीज को समझते हैं, देखते हैं, तो आपके अंदर जो है वो तड़प उठनी चाहिए कि ये चीज गलत है, आपके अंदर जो है आपके तन मन धन को जो वो आग लग जानी चाहिए कि ये बुराई माशरे के अंदर क्यों है, अलबत्त उस बुराई के मुताबिक कि जितनी वो बुराई हो। दूसरा मरहला जो है वो जबान का मरहला है कि दिल से जब आप निकलती है तो यहां से निकलने के बाद उसका दूसरा मरहला जो है वो जबान पे आए कि आप रोकें उसको, अगर आप तमान रखते हैं तो उसको रोका जाए। फिर तीसरा मरहला जो है वो मरहला अमल है कि अगर जबान से भी नहीं रोक पा रहा तो उसको अमल के जरिए से जो है वो रोका जाए। तो ये सिर्फ रोकना ही नहीं है बल्कि दावत देना भी इसमें जरूरी है कि मारूफ की दावत भी दी, अगर बुराई है तो उसको रोका जाए, अगर अच्छाई है तो उसकी दावत दी जाए। बस इस इन तीन मराहिल को जो है شہید نے ذکر کیا ہے، اور یہاں پہ وہ کہتے ہیں کہ در حقیقت آپ کا تمام کا تمام وجود جو ہے وہ کیا ہونا چاہیے، آمرے بے معروف ہونا چاہیے اور ناہی از منکر ہونا چاہیے. ایسے نہیں ہے کہ صرف اور صرف جو ہے وہ آپ زبان اور دل دل سے جو ہے وہ کہیں یا زبان سے کہیں، بلکہ عمل میں بھی آپ کو اسی طرح سے ہونا چاہیے. یہاں پہ ایک لطیف نقطہ جو ہے وہ قرآن مجید کی تفسیر میں حضرت علی علیہ الصلاۃ والسلام سے جو ہے وہ نقل کیا گیا ہے. سوال ہوا کہ میت الاحیاء یعنی مردوں میں زندہ کون ہیں وہ لوگ کہ جو مردہ ہیں لیکن زندوں میں ہیں. اب بہت سارے ہم لوگ دیکھتے ہیں، تو یہاں پہ علیہ صاحب نے تفسیر جو کی ہے وہ یہاں پہ یہ فرماتے ہیں کہ وہ شخص جس جو جب برائی کو دیکھتا ہے تو اس کے دل میں جو ہے وہ اس کے خلاف جو نفرت اٹھتی ہے، اور اس کے بعد وہ کیا کرتا ہے اپنے عمل کے ذریعے سے اس کو روکتا ہے، اور تیسرے مرحلے میں جو ہے زبان سے روکتا ہے، اور تیسرے مرحلے میں جو ہے وہ اس کو کیا کرتا ہے عمل کے ذریعے سے بھی روکتا ہے. تو یہاں پہ یہ تین مراحل ہیں. حضرت علی کہتے ہیں کہ جس کے اندر یہ تمام صفات پائی جاتے ہیں در حقیقت وہ زندہ ہے، اور جس میں جس مطابق یعنی اگر عمل نہیں پایا جاتا تو اسی مطابق جو مردہ ہے، جو زبان سے بھی نہیں کرتا وہ اس کے مطابق مردہ ہے، اور جو جس کے دل میں بھی نہیں آتا وہ بالکل مردہ ہے، وہ در حقیقت زندوں میں ایک مردہ ہے. اب یہاں پہ ہم آئیں اگر تو مرحلے زبان کے اندر جو ہے ہمیں کس چیز کی ضرورت ہے. عموماً یہ ہوتا ہے کہ اجتماع کے اندر مختلف لوگ جو ہیں مختلف قسم کی تبلیغات اور مختلف شعار نعروں گفتگوؤں کی وجہ سے ان کے اذہان جو ہیں وہ منحرف ہو جاتے ہیں. تو یہاں پہ بسا اوقات ضرورت محسوس ہوتی ہے کہ علماء آئیں اور ان کو بتائیں کہ منحرف کنندہ چیزیں جو ہیں وہ یہاں پہ کیا ہیں، انحراف کیا ہے، برائی کیا ہے اور اچھائی کیا ہے. اس کے بعد جو ہے مرحلہ عمل میں اگر آ جائیں تو عمل جو ہے اس میں صرف اور صرف ہمیشہ جو ہے ہم لوگ لڑائی کے ذریعے سے اس کو نہیں روکتے، اس کو تھپڑ کے ذریعے سے نہیں روکتے، اس کو گالی گلوچ کے ذریعے سے نہیں روکا جا سکتا، بلکہ کیا ہوتا ہے کہ بسا اوقات آپ لوگ اس کو ٹیکنیک کے ذریعے سے روک سکتے ہیں. وہ ٹیکنیکس کیا ہیں کہ ہم لوگ پلاننگ کریں کہ اگر کوئی برائی آنے والی ہے تو اس برائی سے پہلے ہی ہم اقدام کریں کہ وہ برائی بالکل معاشرے میں وجود میں ہی نہ آئے، یا ایک بندہ جو ہے اس برائی میں مبتلا ہی نہ ہو. اسی طرح سے اچھائیاں ہیں کہ ہم لوگ اچھائیوں کو اس طرح سے پھیلائیں کہ لوگ جو ہیں آٹومیٹکلی ان اچھائیوں کی طرف جائیں. یہاں پہ جو ضرورت محسوس ہوتی ہے وہ یہ ہے کہ آپ ایسا انوائرمنٹ کریٹ کریں کہ اس انوائرمنٹ کے اندر جو ہے وہ برائی ہو ہی نہ سکے. مثلا حکومت اسلامی ہم لوگ کیوں چاہتے ہیں؟ اس لیے چاہتے ہیں کہ جو افراد اوپر بیٹھے ہوئے ہوں گے جو پلاننگ کر رہے ہیں آپ کے ملک کے لیے، مثلا کسی بھی ملک میں آپ جائیے تو وہاں پہ جو پلانرز ہوتے ہیں وہ دیکھتے ہیں کہ معاشرے کو کس سمت میں لے کے جانا ہے. کہ اس میں ایک میڈیا بہت اہم چیز ہوتی ہے، اسی طرح آپ کے اسکولز ہیں، کالجز ہیں، یونیورسٹیز ہیں، اسی طرح سے آپ کے دیگر اقتصاد ہے، دیگر جو شعبے ہیں آپ کی زندگی کے، اس میں آپ انوائرمنٹ اس طرح سے کریٹ کر دیتے ہیں کہ لوگ آٹومیٹکلی اس کے مطابق اچھائی کی طرف جاتے ہیں یا برائی کی طرف جاتے ہیں. اب اس وقت ہم لوگ جو ہے جو امریکن اور اسرائیلی نظام کے مخالف ہیں، کس وجہ سے مخالف ہیں؟ اس وجہ سے مخالف ہیں کہ وہ ہمیں کس طرف لے کے جاتے ہیں؟ برائی کی طرف لے جاتے ہیں. انہوں نے جو پلاننگ کی ہوئی ہے، جو سٹرکچر انہوں نے بنایا پوری دنیا کے اندر حاکم کیا ہے، وہ در حقیقت انسانوں کو مجبور کر دیتا ہے کہ وہ برائی کی طرف جائیں. جب آپ نے ٹی وی دیکھنا ہے، بچے نے ٹی وی دیکھنا ہے، جب وہ آن کرے گا تو کیا ہوگا؟ اس پہ اگر اچھی چیزیں لگی ہوں گی تو وہ اچھی دیکھے گا، اگر بری ہوں گی تو بری دیکھے گا.
اچھا یہاں پہ بہت معذرت کے ساتھ، اگر گفتگو کا کوئی پہلو رہ گیا تو نہایت اختصار کے ساتھ، کیونکہ ہمارا وقت ختم ہونا چاہتا ہے.
جی یہاں پہ ہم لوگ جو ہیں اس نقطے کو بہت اہم ہے کہ جس کو حسین ابن علی نے جو ہے وہ حکومت اسلامی کی تشکیل کی طرف کیوں جا رہے ہیں؟ اسی لیے جا رہے ہیں کہ معاشرے کے اندر جو ہے در حقیقت کیا ہو، بستر سازی کی جائے، فراہم کیا جائے تاکہ اچھائیوں کی طرف آیا جائے اور برائیوں سے روکا چلا جائے. اور اس کو حسین ابن علی نے بہت ہی اپنے تمام چیزوں کے ذریعے سے ظاہر کر دیا کہ خود حسین ابن علی یہ کہتے ہیں کہ فمن کان باذلا فینا محجته موطنا علی لقاء اللہ نفسه فلیرحل معنا فانی راحل مصبحا انشاء اللہ، کہ میں اس راہ میں اس طرف جا رہا ہوں کہ کیا کروں، کہ جو خدا کی راہ میں جانا چاہتے ہیں اور خدا کی راہ میں اپنی جان قربان کرنا چاہتے ہیں ہمارے لیے، وہ ہمارے ساتھ ہیں. اس رستے میں بہت مشکلات بھی ہیں اور صعوبتیں بھی ہیں.
بہت شکریہ آپ کا، انشاءاللہ آگے بھی آپ سے فیض حاصل کرتے رہیں گے، استفادہ کریں گے. ناظرین یہاں پر ایک بریک لیتے ہیں، بریک کے بعد دوبارہ آپ کی خدمت میں حاضر ہوں گے، ہمارے ساتھ رہیے گا.
سید الشہداء کی روش کا دیگر ائمہ کی روش سے موازنہ ان موضوعات میں سے ہے جن کے بارے میں تحقیق و گفتگو ہونی چاہیے۔ موضوع کی بہتر وضاحت کے لیے میں عرض کرتا ہوں کہ وہ روش جو شیعوں کی شناخت ہے اور ائمہ اطہار نے اس کو روشناس کرایا ہے اور شیعوں کی خصوصیات میں شامل ہے، وہ تقیہ کا مسئلہ ہے۔ چنانچہ شیعہ اور تقیہ کے الفاظ حاتم اور سخاوت کی طرح ایک دوسرے کے لازم و ملزوم سمجھے جاتے ہیں۔ تمام ائمہ اطہار تقیہ کرتے تھے، اب ان میں سے صرف امام حسین علیہ السلام نے تقیہ سے کیوں احتراز کیا اور انقلاب برپا کر دیا؟ اگر تقیہ حق ہے تو کیوں امام حسین علیہ السلام نے تقیہ نہیں کیا، جبکہ امام حسین علیہ السلام کے لیے تقیہ کے مواقع مکمل طور پر میسر تھے؟ کیا تقیہ حق پر مبنی نہیں ہے؟ کیوں دیگر ائمہ اطہار خود بھی تقیہ کرتے تھے اور دوسروں کو بھی تقیہ کرنے کا حکم دیتے تھے؟ اس مسئلے کو مزید وسعت ہم دے سکتے ہیں جو تقیہ کی رعایت سے زیادہ وسیع ہو، اور کہہ سکتے ہیں کہ بعض دوسرے عمر میں بھی ابتدا میں ائمہ اطہار کی روش اور طریقوں میں ایک قسم کا اختلاف اور تضاد پایا جاتا ہے۔ ممکن ہے مثلا رسول خدا صلی اللہ علیہ وآلہ وسلم نے الگ رویہ اختیار کیا ہو اور امیر المومنین علیہ السلام نے کوئی اور روش اپنائی ہو، اور یہ بھی ہو سکتا ہے کہ ان دونوں ہستیوں نے ایک ہی طریقہ اپنایا ہو، جبکہ امام باقر اور امام صادق علیہ السلام نے ان سے مختلف روش اختیار کی ہو۔ اس طرح کے ظاہری اختلافات اور تضادات زیادہ نظر آتے ہیں، کیونکہ وہ سب ہمارے عقیدے کے مطابق معصوم ہیں اور ان کے افعال ان کے اقوال کی طرح ہمارے لیے حجت ہیں۔ لہٰذا ہمیں کس طرح عمل کرنا چاہیے اور کس کی سیرت اور کس کے عمل کی پیروی کرنی چاہیے، اس لیے کہ ہم اہل بیت عصمت کی امامت کو مانتے ہیں اور ان کے اقوال و افعال کو حجت سمجھتے ہیں، اور ہمارا عقیدہ یہ ہے کہ رسول اللہ نے ہمیں ان کی طرف رجوع کرنے کا حکم دیا ہے۔ لہذا ہم رسول اکرم اور امام صادق علیہ السلام کے طرز بود و باش میں فرق کو دیکھ کر اسلام کے مفہوم کو بہتر طریقے سے سمجھ سکتے ہیں۔
جی ناظرین، پروگرام میں ایک دفعہ پھر آپ کو خوش آمدید کہتے ہیں۔ ہماری گفتگو ہو رہی ہے امام حسین اور کربلا کے عنوان پہ، کہ شہید مطہری نے کربلا کو، قیام کربلا کو، امام حسین کی شخصیت کو کس طرح پیش کیا ہے اپنی گفتگو میں، اپنے آثار میں، اپنی کتابوں میں۔ ہمارے جوان یہاں کچھ سوال کرنا چاہیں گے سپتین صاحب آپ سے، جو صاحب بھی سوال کرنا چاہتے ہیں وہ ہاتھ اٹھائیں۔ جی،
امام علیہ السلام کا فرمان ہے، اس کا مفہوم یہ ہے کہ معاشرے میں برے لوگوں کا برا کام کرنا یہ برائی نہیں ہے، اچھے لوگوں کا خاموش رہنا یہ برا ہے۔ تو اچھے لوگوں کو کیا اقدامات کرنے چاہیے، وہ کیوں خاموش ہیں، ان کو کیا یعنی اپنا حق ادا کیسے کرنا چاہیے، اس کے بارے میں ذرا۔
جی، بہت ہی انہوں نے حساس نقطے کی طرف جو ہے وہ اشارہ کیا ہے،
شکایت کی ہے اس میں۔
جی، در حقیقت کیا ہے کہ یہی چیز جو ہے، اسی پیغام کو حسین ابن علی نے اپنے قیام کے اندر جو ہے وہ زندہ کرنے کی اور ہمیں درس دینے کی جو ہے وہ اپنی تمام کی تمام کوشش کر دی، اپنے تمام کا تمام جو ہے وہ سرمایہ لگا دیا، اپنے آخری خون کا قطرہ بھی جو ہے وہ اسی پیغام کو پہنچانے کے لیے اور اس مقصد کو زندہ کرنے کے لیے کہ اگر اچھے لوگ جو ہیں وہ آگے نہیں آئیں گے اور برائی کو نہیں روکیں گے تو کیا ہوگا کہ معاشرے کو اور اجتماع کو جو ہے وہ برائی لے لے گی۔ یہاں پہ ایک جو حساس ترین نقطہ جس کی طرف شہید مطہری نے جو ہے پوری توجہ دلوائی ہے ہماری، کہ وہ یہ ہے کہ آج کے دور میں آپ دیکھیے کہ جو اچھے لوگ ہیں ان کو کس چیز کی طرف جو ہے وہ، کس منکر کو اور کس برائی کو جو وہ روکنا ہے۔ آج کا فتنہ کیا ہے کہ یہاں پہ شہید مطہری کہتے ہیں کہ دیکھیے سب سے اصل برائی کی جو جڑ ہے وہ کیا ہے، اگر حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم ہوتے اور اسی طرح سے امام حسین علیہ الصلوۃ والسلام ہوتے تو آج وہ کس چیز کو جو ہے، کس چیز کی طرف جو وہ اشارہ کرتے اور کس کے مقابلے میں کھڑے ہوتے۔ آج اگر ہم دیکھیں یہ چیز تو آپ دیکھتے ہیں کہ اس ہمارے پورے معاشرے کے اندر، ہماری اسلامی دنیا کے اندر جس چیز کا ہمیں مقابلہ ہے وہ کیا ہے، کبھی پیغمبر کی توہین ہو رہی ہوتی ہے، کبھی ان کے خلاف جو ہے وہ فلم بن رہی ہوتی ہے، کبھی ان کے خلاف جو ہے وہ کیا ہو رہا ہوتا ہے، عکس بنائے جا رہے ہوتے ہیں، تصویریں بنائی جا رہی ہوتی ہیں اور مسلمانوں کو جو ہے وہ ان کا مذاق اڑایا جاتا ہے، اور تقریباً ڈیڑھ جو ہے کتنی تعداد میں جو ہے وہ 1.5 ارب کے قریب لوگ مسلمان ہیں لیکن وہ کچھ بھی نہیں کر پا رہے ہوتے۔ تو اس کی وجہ یہ ہے کہ ہم لوگوں نے اس اصل کو، جو بنیادی ترین اصل ہے، اس کو چھوڑ دیا ہے، اور اس اصل کا در حقیقت جو جڑ ہے کس کے خلاف ہمیں کھڑا ہونا ہے، وہ در حقیقت فتنہ یہود ہے، اور در حقیقت اصل جڑ جو ہے وہ اس کی امریکہ ہے کہ جس کے مقابلے میں ہمیں کھڑا ہونا ہے. اور آج کی یزیدیت جو ہے وہ یہ ہے کہ ہم لوگ اس کے مقابلے میں آئیں اور اپنے پیغامات میں، اپنے نعروں میں، اپنے نوحوں میں، اپنے قصیدوں میں، اپنی مجالس کے اندر اس چیز کو زندہ کریں کہ اصل یزید کون ہے.
جی کوئی اور صاحب؟ جی
آغا صاحب نے جس طرح امام حسین علیہ السلام کے قیام کے تین مورد بیان کیے ہیں، اور آپ نے فرمایا کہ امام حسین علیہ السلام نے تین مورد کی وجہ سے قیام کیا، کیا امام حسین علیہ السلام کے قیام سے پہلے کیا یہ تین مورد موجود نہیں تھے جو قیام نہیں کیا؟
جی ان موارد کے متعلق ہم لوگ گفتگو کر چکے ہیں کہ ظاہر ہے کہ جو عکس العمل ہے وہ اسی وقت صورت میں پیش آتا ہے جب اس کے مطابق جو ہے وہ کوئی جو عمل ہے وہ وجود میں آئے.
جی
عکس العمل اسی وقت ہوتا ہے جب عمل ہو. اب ہم دیکھتے ہیں کہ تیسرا جو عامل ہے آغاز کا عامل، جو نہی از منکر اور امر بالمعروف کا عامل ہے، اس کے متعلق جو ہے خود امام حسین علیہ الصلوۃ والسلام جو ہیں وہ جب خط لکھتے ہیں معاویہ کو تو اس کے اندر اس چیز کا ذکر کرتے ہیں کہ معاویہ یہ نہ سمجھنا کہ آج جب میں خاموش بیٹھا ہوں تو اس کا مطلب یہ ہے کہ میں نے تیری تمام چیزوں کی جو وہ تائید کر دی ہے، بلکہ میں اس فرصت کے اور اس وقت کے انتظار میں ہوں کہ جب میری یہ جب میرا مشن جو ہے وہ اپنے ٹارگٹ تک پہنچ سکے اور شرائط اس کے لیے فراہم ہو جائیں.
جی یعنی کہ اس وقت تمام شرائط موجود نہیں تھیں، اور امام علیہ السلام نے جب دیکھا کہ تمام تر شرائطیں وہاں پر پوری ہو رہی ہیں تب امام علیہ السلام نے قیام کیا ہے اور اعلان جہاد کا اعلان کیا ہے، امر بالمعروف کا اعلان کیا ہے، یزید کے خلاف جنگ کا اعلان کیا ہے. ناظرین یہاں پر آج کی گفتگو کو یہیں پہ روکتے ہیں، اور آج جو ہم نے گفتگو کی ہے اس کا خلاصہ آپ کی خدمت میں پیش کرتے ہیں. چلیے چل کے آج کی گفتگو کا خلاصہ دیکھیں.
پروگرام میں ہم نے فکر مطہر میں آپ کے لیے امام حسین کی زندگی کے بارے میں گفتگو کی. شہید مطہر یہ لکھتے ہیں کہ امام کی زندگی چار حساس ادوار پر تقسیم کی جا سکتی ہے. پہلا دور آپ کی ولادت کا دور ہے کہ جب آپ کی ولادت ہوئی اور حضرت محمد صلی اللہ علیہ وآلہ وسلم کے زیر سایہ آپ کی تربیت ہوئی. اس دور میں امام عالی مقام کو پیغمبر کی خاص توجہ حاصل رہی. دوسرا دور آن حضرت کی رحلت سے لے کر حضرت امام علی کی امامت کا دور ہے، اور اس دور میں امام حسین علیہ السلام بلوغ کی سرحدوں کو پار کر کے جوانی کی سرحدوں میں داخل ہو رہے ہیں. اس دور کی دینی، اجتماعی اور سیاسی سرگرمیوں میں امام پیش پیش نظر آتے ہیں، اور وقت کے امام کی اطاعت امت کے ایک فرد کی مانند انجام دے رہے ہیں. تیسرا دور شہادت امام علی علیہ السلام سے لے کر امام حسن کی شہادت کا دور ہے کہ جہاں امام اپنے بھائی کی امامت کے تابع نظر آتے ہیں، اور جس طرح سے امام حسن حکم فرماتے ہیں امام با کمال ادب اس امر کو انجام دیتے نظر آتے ہیں، اور آخری دور قیام سے لے کر امام عالی مقام کی شہادت کا دور ہے.
جی ناظرین آج کا ہمارا پروگرام اختتام کو پہنچا. امید کرتا ہوں کہ آج کا پروگرام آپ کو اچھا لگا ہوگا. ہمیں اپنی دعاؤں میں یاد رکھیے گا. اپنے میزبان کو اجازت دیجیے. خدا حافظ.